بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سمانیہ شروتاگرن، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ کارکرم کا آرمبھ ہم سورہ حجرات کی 10ویں اور 11ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں، اور تلاوت کر رہے ہیں شری عبد الباسط۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
إنما المؤمنون إخوة فأصلحوا بين أخويكم واتقوا الله لعلكم ترحمون۔ يا
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ایمان والے تو آپس میں بھائی بھائی ہیں، تو اپنے دو بھائیوں میں میل جول کرا دیا کرو، اور ایشور سے ڈرتے رہو تاکہ تم پر دیا کی جائے۔ ہے ایمان والو، تم میں سے کوئی گٹ دوسرے گٹ کی ہنسی نہ اڑائے، ہو سکتا ہے کہ وہ اس سے اچھے ہوں، اور نہ استریاں دوسری استریوں کی ہنسی اڑائیں، ہو سکتا ہے وہ ان سے اچھی ہوں، اور آپس میں نہ ایک دوسرے پر ویانگ کرو، اور نہ ایک دوسرے کا برا نام رکھو۔ ایمان لانے کے پشچات اوگیا کا نام ہی برا ہے، اور جو لوگ اس بات سے پشچاتاپ نہ کریں وہی اتیاچاری ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، ہمارا یہ پرسارن آپ شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 kHz پر سن رہے ہیں۔ آج شکروار ہے، تیر کی 23، ذی‌الحجہ کی 25 اور جولائی کی 14 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کاریہ اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد راجنیتک چرچا، اس کے بعد ہم آپ کو سنوائیں گے پتر سنسار، اور انتیم کاریہ ہوگا وگیان کی ڈگر۔ تازہ اور وستت خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے۔ ویب سائٹ کا پتہ ہے parstudio.ir/hi۔ شروتاؤ، اب آپ سید میسم سے وشو سماچار سنیے۔ یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔ اب آپ سید میسم سے وشو سماچار سنیے۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ تہران کے امام جمعہ نے کہا ہے کہ روس 3 دیپوں کو لے کر اپنے نئے رخ میں ترنت سدھار کرے۔ چندریان 2 کی ناکامی کے بعد اب بھارت نے چندریان 3 لانچ کیا ہے جو 23 اگست کو چاند پر اترے گا۔ بی جے پی نے اب دیش میں سبزیوں کی مہنگائی کے لیے بھی مسلمانوں کو ذمہ دار ٹھہرایا ہے۔ ایک اسرائیلی ادھیکاری نے کہا ہے کہ حزب اللہ کے گائیڈڈ میزائلوں سے اسرائیلی سرکشت نہیں ہیں۔ اب آپ وستار سے سماچار سنیے۔ تہران کے امام جمعہ کا کہنا ہے کہ تہران اور ماسکو کے بیچ رڑنیتک سمبندوں کے مد نظر روس سے ایرانی جنتا اپیکشا کرتی ہے کہ وہ 3 ایرانی دیپوں کے بارے میں اپنے رخ میں ترنت سدھار کرے۔ غور طلب ہے کہ فارس کھاڑی سہیوگ پریشد اور روس کے ودیش منتریوں کی حالیہ ماسکو بیٹھک میں 3 دیپوں، تمبے کوچک، تمبے بزرگ اور ابو موسا کے مدعے کے یو اے ای دوارا شانتی پورن سمادھان کے پریاسوں اور دیپکشیہ وارتا کا سمرتھن کیا گیا تھا۔ شکروار کو جمعہ کی نماز کے خطبوں میں سید محمد حسین ابو ترابی فرد نے کہا، تہران اور ماسکو کے رڑنیتک سمبندوں کے مد نظر ایرانی راشٹر روس سے یہ اپیکشا کرتا ہے کہ وہ ان 3 دیپوں کے بارے میں اپنے حالیہ رخ میں ترنت سدھار کرے۔ تہران کے امام جمعہ نے عید مباہلا کا ذکر کرتے ہوئے کہا کہ مباہلا کی ایتہاسک گھٹنا ہمیں گیان اور صحیح پہچان کا پاٹھ پڑھاتی ہے۔ مباہلا کی گھٹنا 24 ذی‌الحجہ ہجری کے 9ویں سال میں گھٹی تھی، جس کا ذکر قرآن مجید کے سورہ آل عمران کی مباہلا نامک آیت میں موجود ہے۔ ایرانی سینا کے کمانڈر ان چیف نے کہا ہے کہ ہم اپنی پوری طاقت سے دیش کی اکھنڈتا کی رکشا کریں گے۔ समाचार एजेंसी तस्नीम की रिपोर्ट के मुताबिक इस्लामी गणतंत्र ईरान की सेना के कमांडर इन चीफ मेजर जनरल सैयद अब्दुल रहीम मूसवी ने कहा है कि क्षेत्रीय अखंडता बनाए रखने के लिए थल सेना, वायुसेना और नौसेना पूरी तरह तैयार है। उन्होंने कहा कि हम मातृभूमि की रक्षा पूरी ताकत से करेंगे। जनरल मूसवी ने साथ ही दुश्मन से मुकाबले के लिए सतर्कता और संवेदनशीलता बढ़ाने की जरूरत पर भी बल दिया। उन्होंने कहा कि हम इस्लामी गणतंत्र ईरान की सीमाओं और हितों की सुरक्षा की एक पल के लिए भी उपेक्षा नहीं करेंगे। शुक्रवार को भारत ने चंद्र मिशन के तहत चंद्रयान 3 को सफलतापूर्वक लॉन्च कर दिया है, जो 5 अगस्त को चंद्रमा की कक्षा में प्रवेश कर जाएगा। चंद्रयान 3 को आंध्र प्रदेश के श्रीहरिकोटा के स्पेस सेंटर से शुक्रवार दोपहर 2:35 पर लॉन्च किया गया। इस मिशन में चंद्रयान का एक रोवर या एक छोटा सा रोबोट निकलेगा, जो चांद की सतह पर उतरेगा और लूनर साउथ पोल में इसकी पोजीशनिंग होगी। इसका कुल भार 3,900 किलोग्राम है। यहीं पर रोवर इस बात की खोज करेगा कि चांद के इस हिस्से में उसे क्या क्या खनिज, पानी वगैरह मिल सकता है। इसरो के वैज्ञानिकों का कहना है कि लॉन्चिंग के बाद चंद्रयान 3 के 4 चरण सफलतापूर्वक पूरे हो गए हैं। वैज्ञानिकों का यह भी कहना है कि लैंडर मॉड्यूल चंद्रमा के साउथ पोल पर उतरेगा और ये 23 अगस्त या 24 अगस्त को हो सकता है। इसरो के वैज्ञानिक इस मिशन से चांद पर सॉफ्ट लैंडिंग कराने की तैयारी में हैं। ये इस मिशन का तकनीकी रूप से सबसे चुनौतीपूर्ण काम है। अगर ये मिशन सफल रहता है तो अमरीका, चीन और सोवियत संघ के बाद भारत चांद पर यह कारनामा करने वाला चौथा देश बन जाएगा। चंद्रयान 3 मिशन चंद्रयान 2 के बाद का चरण है। चंद्रयान 2 2019 में सॉफ्ट लैंडिंग करने में नाकाम रहा था। बीजेपी की राजनीति का स्तर इतना गिर गया है कि अब देश में सब्जियों की महंगाई के लिए भी उसने मुसलमानों के सिर ठीकरा फोड़ दिया है। बीजेपी अपनी हर नाकामी के लिए मुसलमानों और दूसरे अल्पसंख्यकों को बलि का बकरा बनाती रही है, लेकिन अब ये इतना ज्यादा हो गया है कि खुद बहुसंख्यक हिंदुओं की एक बड़ी संख्या इससे ऊब गई है। असम में बीजेपी के मुख्यमंत्री हिमंता बिस्वा शर्मा ने राज्य और खासकर गुवाहाटी में सब्जियों की कीमतों में वृद्धि के लिए मियां मुसलमान व्यापारियों को जिम्मेदार ठहरा दिया है। सब्जियों की आसमान छूती कीमतों के बारे में पत्रकारों के सवाल के जवाब में शर्मा ने कहा, इस समय जिन लोगों ने सब्जियों की इतनी ज्यादा कीमत बढ़ाई है वे कौन लोग हैं? मियां व्यापारी हैं जो ज्यादा कीमत पर सब्जियां बेच रहे हैं। इससे पहले भी कई बार शर्मा मुसलमानों को निशाना बना चुके हैं और उनके खिलाफ मनगढ़ंत आरोप लगा चुके हैं। यहां तक कि उन्होंने देश में कोरोना के लिए मुसलमानों को जिम्मेदार ठहरा दिया था। हालांकि कांग्रेस की असम इकाई ने राज्य में सब्जियों की कीमतों में वृद्धि को लेकर बीजेपी सरकार की आलोचना की है। कांग्रेस नेता गौरव सोमानी का कहना है कि सरकार को स्थिति की गंभीरता को समझते हुए प्रभावित आबादी को राहत देने के लिए तत्काल कार्रवाई करनी चाहिए। अवैध अधिकृत फिलिस्तीन में गैर कानूनी बस्तियों के संगठन के प्रमुख ने स्वीकार किया है कि हिजबुल्ला के गाइडेड मिसाइलों से इसराइली सुरक्षित नहीं हैं। पिछले दशकों के दौरान दुनिया ने देखा है कि किस तरह से इस्लामी आंदोलन हिजबुल्ला ने सन 2000 और 2006 में ज़ायोनी शासन को पराजित किया और इसराइल के अजय रहने वाले प्रसार की हवा निकाल दी। इसराइली सेना ने सटीक मारक क्षमता वाले हिजबुल्ला के मिसाइलों और ज़ायोनी वायु रक्षा प्रणाली की आपस में तुलना की है, जिसके बाद वो इस नतीजे पर पहुंची है कि युद्ध छिड़ने की स्थिति में कुछ मिसाइलों को उनके लक्ष्यों पर जाकर लगने से नहीं रोका जा सकेगा। अवैध अधिकृत फिलिस्तीन में गैर कानूनी बस्तियों के संगठन के प्रमुख मूशे दाऊद विच ने कहा है कि नई लड़ाई भड़कने की स्थिति में सैकड़ों या हजारों इसराइली हिजबुल्ला के मिसाइलों की जद में होंगे और मारे जाएंगे। दाऊद विच का यह भी कहना था कि ज़ायोनी सैन्य उपकरण इसराइलियों को पूर्ण रूप से सुरक्षा प्रदान करने में सक्षम नहीं हैं। हाल ही में इसराइल की आंतरिक सुरक्षा समिति के प्रमुख तेस्विका फोगल ने भी कहा था कि इसराइल की ओर से विशेषताएं प्रदान करने और कमजोर रुख अपनाने के कारण हिजबुल्ला की शक्ति बढ़ती जा रही है। कट्टरपंथी जायोनियों ने आतंकवादी इसराइली सैनिकों के समर्थन से एक बार फिर मुसलमानों के पहले किबले मस्जिदुल अक्सा पर हमला किया है। शहाब न्यूज एजेंसी की रिपोर्ट के मुताबिक कट्टरपंथी जायोनियों ने गुरुवार को एक बार फिर मुसलमानों के पहले किबले पवित्र मस्जिदुल अक्सा का अनादर करते हुए उस पर धावा बोल दिया। अफगानिस्तान में तालिबान सरकार के प्रवक्ता ने यह आश्वासन दिया है कि इस देश के सुरक्षा बल रात दिन ये पूरी कोशिश कर रहे हैं कि मुहर्रम के मौके पर होने वाले कार्यक्रमों में किसी भी तरह की कोई अप्रिय घटना न घटे। समाचार एजेंसी आवा प्रेस की रिपोर्ट के मुताबिक अफगानिस्तान में तालिबान सरकार के प्रवक्ता जबीउल्ला मुजाहिद ने अपने बयान में कहा है कि हमारी सरकार ने सुरक्षा एजेंसियों के साथ मिलकर पिछले दो वर्षों की तरह मुहर्रम में आयोजित होने वाले कार्यक्रमों के मद्देनजर उसकी सुरक्षा सुनिश्चित करने के लिए अच्छी योजनाएं तैयार की हैं, ताकि मुहर्रम के कार्यक्रम के दौरान कोई अप्रिय घटना न घट सके। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
यह रेडियो तेहरान की हिंदी सेवा है।
राजनीतिक चर्चा।
श्रोताओं, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। आज राजनीतिक चर्चा में हम बात करेंगे हिजबुल्ला लेबनान के प्रमुख सैयद हसन नसरुल्लाह के महत्वपूर्ण भाषण की। कार्यक्रम राजनीतिक चर्चा में हम नेटो के बयान पर चीन की ओर से आने वाली प्रतिक्रिया पर भी एक नजर डालेंगे। भारत नियंत्रित कश्मीर की पूर्व मुख्यमंत्री ने केंद्र सरकार की नीतियों और कार्यवाहियों पर सवाल उठाया है और सुप्रीम कोर्ट से कश्मीर को इंसाफ मिलने की आशा जताई है। ये विषय भी कार्यक्रम राजनीतिक चर्चा में शामिल रहेगा। तो चर्चा के विषय यही है। आरंभ करते हैं सैयद हसन नसरुल्लाह के भाषण से। लेबनान के हिजबुल्ला आंदोलन के महासचिव सैयद हसन नसरुल्लाह ने अपने महत्वपूर्ण भाषण में जेनिन के हालात, कुरान की बेअदबी सहित कई विषयों पर बात की। जायजा ले रहे हैं रविश जैदी।
लेबनान के हिजबुल्ला आंदोलन के प्रमुख सैयद हसन नसरुल्लाह ने 2006 में होने वाले 33 दिवसीय युद्ध में इसराइली सेना को हराकर हिजबुल्ला को मिलने वाली विजय की वर्षगांठ पर बड़ा महत्वपूर्ण भाषण दिया, जिसमें कई मुद्दों पर स्पष्ट रूप से अपना रुख रखा। एक महत्वपूर्ण विषय कुरान की बेअदबी किए जाने का मसला था, जिस पर कई दिनों से इस्लामी दुनिया में भारी आपत्ति जताई जा रही है और संयुक्त राष्ट्र संघ की मानवाधिकार परिषद की बैठक भी इस मुद्दे पर हुई। सैयद हसन नसरुल्लाह ने इस विषय पर बात करते हुए इस कुकर्म में इसराइली खुफिया एजेंसी मूसाद को संलिप्त करार दिया। इससे पहले भी अनुमान लगाया जा रहा था कि ज़ायोनी शासन मुसलमानों और ईसाइयों के बीच फूट डालकर जनमत का ध्यान उलझाना चाहता है, ताकि इस बीच फिलिस्तीनी इलाकों में यहूदी बस्तियों के निर्माण के प्रोजेक्ट को आगे बढ़ाए। जेनिन पर जब इसराइली सेना ने हमला कर दिया तो इस अनुमान को और भी बल मिला और साफ हो गया कि सैयद हसन नसरुल्लाह ने कुरान की बेअदबी किए जाने की घटना के लिए मूसाद को दोषी ठहराने में ठोस साक्ष्यों का آدھار بنایا ہے۔ جب یہ حقیقت سامنے آ گئی تو عیسائی آبادی اور پشچمی دیشوں کی ذمہ داری ہے کہ وہ مسلمانوں کی طرح زیونیوں کی اس سازش کی نندا کریں اور زیونیوں کو یہ موقع نہ دیں کہ وہ اپنے سوارتھوں اور امانوی ادیشوں کے لیے عیسائیوں کا استعمال کرے۔ سید حسن نصر اللہ کے بھاشن میں ایک اور مہتوپورن بندو یہ تھا کہ انہوں نے صاف صاف کہہ دیا کہ لبنان کے غزر اور شبعا نام کے علاقے اب بھی اسرائیل کے غیر قانونی قبضے میں ہے۔ اس بیان سے یہ سندیش گیا ہے کہ کوئی اور یدھ ہو سکتا ہے، کیونکہ ایک تو لبنان کی دھرتی کا کچھ بھاگ اسرائیل کے قبضے میں ہے اور دوسری بات یہ کہ اسرائیل لگاتار بھڑکاؤ گتیویدھیاں کر رہا ہے، یعنی اس بات کی سمبھاونا بنی ہوئی ہے کہ کبھی بھی نئی جنگ شروع ہو جائے۔ سید حسن نصر اللہ نے کہا کہ زیونیوں نے لبنانی علاقوں کو پہلے کنٹیلے تاروں سے گھیرا، پھر وہاں دیوار بنا لی اور اس کے بعد ان علاقوں میں اپنے پریٹکوں کو لے جانے لگے ہیں۔ الغزر لبنان کا حصہ ہے جس پر اسرائیل نے قبضہ کر کے اپنا قانون لاگو کر رکھا ہے۔ جو کچھ غزر میں ہو رہا ہے اس پر خاموش نہیں رہا جا سکتا، وہ لبنان کی زمین ہے اور بنا کسی شرط اسے لبنان کے حوالے کیا جانا چاہیے۔ سید حسن نصر اللہ کے بھاشن کا تیسرا بندو جنین کی حالیہ گھٹنائیں تھیں، جہاں زیونی سینا نے 3000 سینکوں کے ساتھ زمین اور ہوا سے حملے کیے، مگر دو دن سے بھی کم سمے میں اسے وہاں سے اپنا مشن ادھورا چھوڑ کر نکلنا پڑا۔ زیونی سینا نے آپریشن میں جنین میں کافی ودھونس کاری کاروائیاں کی جو انتراشٹریہ قانونوں کے انوسار یدھ اپرادھ ہے، لیکن وہ اپنا لکش پورا نہیں کر پائی۔ سید حسن نصر اللہ نے اس بارے میں کہا کہ زیونی سینا جنین آپریشن کر کے اپنی طاقت کا دکھاوا کرنا اور اپنا ڈیٹرنس بڑھانا چاہتی تھی، مگر جنین میں بہادروں کے پرتیرودھ کی وجہ سے اسرائیل کا منصوبہ ناکام ہوا۔ فلسطینیوں کی وجے کا چن یہ ہے کہ زیونی سینا کے آپریشن کے دوران ان کا پرتیرودھ جاری رہا۔ اس آدھار پر کہا جا سکتا ہے کہ اگر زیونی سینا نے جنین میں اپنا آپریشن بند نہ کیا ہوتا اور جھڑپیں اس سمے تک جاری رہتی جب 33 دیوسیہ یدھ کی ورشگاٹھ نزدیک آ گئی ہے، تو اس بات کی سمبھاونا تھی کہ حزب اللہ کے جیالے بھی میدان میں اتر جاتے اور پرتیرودھ کے مورچے کی ایک چھتر کاروائی شروع ہو جاتی، جو اسرائیل کے لیے ڈراؤنا سپنا بن چکی ہے۔ اس کا مطلب یہ ہے کہ اگر زیونی شاسن نے جنین میں پھر حماقت بھرے قدم اٹھائے تو اسے ایک اور 33 دیوسیہ یدھ کا سامنا کرنا پڑ سکتا ہے، جس میں اسے کھلی ہوئی شکست ملی تھی۔
نیٹو نے اپنی شکھر بیٹھک میں چین کے خلاف ایک بیان جاری کیا اور چین کو اپنے لیے ایک چنوتی قرار دیا ہے۔ چین کی اور سے اس پر پرتکریا سامنے آئی ہے، جائزہ پیش کر رہے ہیں سید میسم۔
چین کے ودیش منترالے کے پروکتا نے نیٹو کی شکھر بیٹھک میں جاری ہونے والے چین ورودھی بیان کی آلوچنا کرتے ہوئے نیٹو کے پرماڑو شستراگار کو لے کر چیتاونی دی ہے۔ نیٹو نے 11 جولائی کو لتھوانیا میں اپنی بیٹھک میں ایک بیان جاری کر کے کہا کہ چین کی مہتوکانکشی نیتیاں نیٹو کی سرکشا ہتوں اور مولیوں کے لیے چنوتی ہیں۔ اس بیان میں چین پر آروپ لگایا گیا ہے کہ وہ پرماڑو ہتھیاروں کا ڈپو بڑھا رہا ہے اور اس کے پرماڑو ہتھیاروں میں وویدھتا آ رہی ہے۔ یہ بیان تب دیا گیا ہے جب نیٹو کا وستار کیول روس کے آس پاس کے دیشوں تک سیمت نہیں ہے، بلکہ چین کے آس پاس کے علاقوں میں اپنا وستار نیٹو کی رڑنیتی بن گیا ہے۔ پہلی بار 2019 میں نیٹو کے نیتاؤں نے اپنی بیٹھک میں چین کا مدعا اٹھایا اور اس کے 3 سال بعد 2022 میں نیٹو کے اسٹریٹجک دستاویز میں چین کے وشے کا ذکر کیا گیا۔ یہ دستاویز نیٹو کی نیتیوں اور گتیویدھیوں کا آدھار بنتے ہیں۔ لگاتار دوسری بار یہ ہوا کہ نیٹو کی بیٹھک میں ایشیا پیسیفک کے دیشوں آسٹریلیا، نیوزی لینڈ، دکشنی کوریا اور جاپان کو نیٹو کی بیٹھک میں شامل کیا گیا۔ نیٹو کے نیتا چین کو خطرہ مانتے ہوئے اس کے ارد گرد اپنا سرکشا جال بن رہے ہیں۔ نیٹو مہا سچیو یینز اسٹولینبرگ نے کہا ہے کہ پوروی ایشیا میں اپنے گھٹکوں کے ساتھ ہمارا سہیوگ دنیا میں بڑھتے خطروں کے سلسلے میں ہمارا جواب ہے، اور نیٹو کے سدسیہ دیشوں نے فیصلہ کیا ہے کہ مل کر چین کے پربھاؤ اور طاقت کا مقابلہ کریں گے۔ تائیوان سے رشتے بڑھانے کی امریکہ اور اس کے گھٹکوں کی کوشش، جس پر چین نے بہت کڑی پرتکریا دکھائی ہے، پوروی ایشیا میں اپنی موجودگی بڑھانے کی نیٹو کی نیتی کا ادھارن مانا جا رہا ہے۔ چین کے بارے میں حالیہ بیان سے بھی لگتا ہے کہ نیٹو اپنے ایجنڈے پر آگے بڑھ رہا ہے۔ چین کے ودیش منترالے کے پروکتا وان وین بین نے کہا ہے کہ نیٹو ایک سامرک الائنس ہے جس کے پاس بھاری ماترا میں پرمانو ہتھیار ہیں۔ یہ الائنس چین کو پرمانو خطرے کے روپ میں بدنام کرنے کی کوشش کر رہا ہے، جس کا چین کھل کر ویروھ کرتا ہے، کیونکہ پرمانو ہتھیاروں کے معاملے میں چین نے ہمیشہ احتیاط سے کام لیا ہے۔ نیٹو اور امریکہ کی چین ویرودھی نیتی کے چلتے پوروی ایشیا میں شانتی و سرکشا پر سندیہ کے بادل منڈرانے لگے ہیں۔ ورش چینی ڈپلومیٹ ماؤ نینگ نے کہا ہے کہ ایشیا پیسیفک علاقے میں نیٹو کا وستار شانتی و استھرتا کے لیے خطرناک ہے۔ یہ کہا جا سکتا ہے کہ پوروی ایشیا میں اور چین کے آس پاس کے علاقوں میں نیٹو کی اپستھتی بہت خطرناک روپ لے رہی ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
بھارت نینترت کشمیر کی پورو مکھیہ منتری محبوبہ مفتی نے کیندر سرکار کی نیتیوں اور بیانوں پر سوال اٹھایا ہے، ساتھ ہی کہا ہے کہ انہیں سپریم کورٹ سے آشائیں ہیں۔ رپورٹ کے ساتھ ہمارے سنواداتا سپت محمد حسن۔
جموں کشمیر پیپلز ڈیموکریٹک پارٹی کے ادھیکشا اور بھوتپورو مکھیہ منتری محبوبہ مفتی نے کہا ہے کہ نئی دہلی کشمیر کے حوالے سے جو بھی نیتیاں اپنا رہی ہے اس کے ان کو اچھے پرینام نہیں نکل رہے ہیں، پرنتو وہ طاقت کے بل پر یہ بتانا چاہتے ہیں کہ ہم جو چاہیں وہ کر سکتے ہیں۔ انہوں نے کہا کہ سپریم کورٹ میں جو ایفیڈیوٹ اس رجیم نے دیا ہے اس میں سب ان کے انوسار جھوٹ پر مبنی ہے۔ انہوں نے کہا کہ یہ کہنا کہ جموں کشمیر میں شانتی آئی ہے، میرا یہ ماننا ہے کہ یہ سب جھوٹ ہے، کیونکہ یہاں پر طاقت کے بل پر لوگوں کو خاموش کر دیا گیا۔ انہوں نے کہا کہ اگر سب کچھ ٹھیک ٹھاک ہوتا تو ہزاروں کی سنکھیا میں لوگ جیلوں میں بند نہیں ہوتے، یہاں تک کہ دھارمک نیتا بھی جیلوں کی زینت بنے ہوئے ہیں۔ انہوں نے کہا کہ ہمارا یہ ماننا ہے کہ کانسٹیٹیوشن نے ہمیں جو ادھیکار دیا ہے ہمیں وہ واپس ملنا چاہیے۔ انہوں نے کہا کہ سپریم کورٹ میں اب اگلے مہینے سے جو ہمارے یاچکاؤں پر سنوائی ہونے جا رہی ہے ہم نہ صرف اس کا سواگت کرتے ہیں بلکہ ہم یہ آشا کرتے ہیں کہ سپریم کورٹ جموں کشمیر کے لوگوں کے ہتوں کی رکشا کرے گا، کیونکہ ہمارا یہ ماننا ہے کہ سپریم کورٹ ہی ایسا ادارہ ہے جو جنتا کے ہتوں کا خیال رکھتا ہے۔ انہوں نے کہا کہ ہمیں کانسٹیٹیوشن پہ پورا یقین ہے اور ہمیں اپنے سمویدھان سے ضرور انصاف ملے گا، اور ہم یہی امید لگائے بیٹھے ہیں کہ سپریم کورٹ جتنے بھی ہماری سمسیا ہیں ان کا سمادھان کرے گا۔
ان کا یہ دلیل دینا کہ 377 کو ختم کرنے کے بعد جموں کشمیر میں حالات ٹھیک ہو گئے، یہ بالکل ایسا ہے کہ جب کوئی گنڈا کوئی بدماش کسی گھر میں گھس کے وہاں کے لوگوں کی پٹائی کرے، آبرو ریزی کرے، ان کو دھمکائے اور اس کے بعد بولے کہ گھر میں سب کچھ ٹھیک ٹھاک ہو گئے، کیونکہ اب گھر میں آواز نہیں آ رہی، شور نہیں ہو رہا ہے، جھگڑا نہیں ہو رہا ہے۔ بالکل وہی حال انہوں نے جموں کشمیر کا کیا ہے۔ جموں کشمیر میں اس کو ایک کھلی جیل میں تبدیل کیا گیا ہے۔
اس بیچ کل دیر رات دکشنی کشمیر کے شوپیان کے گاگرن نامی دیہات میں کتھت روپ سے الگاوادی چھاپہ ماروں نے 3 انیہ راجی کے مزدوروں پر گولیاں مار کر انہیں گمبھیر روپ سے گائل کر دیا ہے۔ تمام مین اسٹریم دلوں نے اس گھٹنا کی نندا کی ہے اور یہ کہا ہے کہ ہنسا کسی بھی سمسیا کا سمادھان نہیں ہے۔ یہاں یہ بات الیکھنی ہے کہ کشمیر فرنٹ نامی ایک الگاوادی سنگٹھن ایسا ہے جو جتنے بھی غیر راجی کے نواسی ہیں ان سے یہ بار بار کہہ رہا ہے کہ وہ جموں کشمیر میں رہنے کی کوشش نہ کریں، اگر وہ ایسا کرتے ہیں تو انہیں گمبھیر پرینام دیکھنے ہوں گے۔ سپت محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اسی کے ساتھ راجنیتک چرچا کا کاریکرم سماپت ہوتا ہے۔
प्रस्तुत है अगला कार्यक्रम पत्र संसार।
पत्र संसार। दोस्तों, कार्यक्रम पत्र संसार में आपका स्वागत है। अपनी दीदी मरियम मेहर दादी
और भैया अहमद अब्बास का सलाम स्वीकार कीजिए।
दोस्तों, हमें आशा है कि आप जहां कहीं भी होंगे सकुशल होंगे और अपना मन पसंद कार्यक्रम सुनने के लिए तैयार होंगे।
दीदी, आज भी आपके ईमेल, आपके कमेंट्स और आपके विचार शामिल करेंगे और एक अच्छी सी सांस्कृतिक खबर सुनाएंगे।
जी, तो सबसे पहले ईमेल है ग्राम जसवाड़ी जिला खंडवा मध्य प्रदेश से दुर्गेश नागनपुरे का, और हमेशा की तरह इन्होंने पूरे अपनी फैमिली के नाम लिखे हैं। पिछली बार आपने मुझसे पढ़वाया था
जी।
और आज भी मैं पढ़ रही हूँ। राधेश्याम नागनपुरे, भावना बिंदु, गोलू कुसुमबाई, रविशंकर कंवर से और सूरज कुमार ढाक से, नर्मदा नगर से सूरज वर्मा, नीरज शिवम, धीरज चिंता वर्मा बेबी और कनक और भावना वर्मा लिखते हैं कि हमारी ओर से कार्यक्रम पत्र संसार की पूरी टीम और सभी श्रोता बंधुओं को ईद की दिली मुबारकबाद और बधाइयाँ।
हम भी बहुत बहुत बधाई प्रस्तुत करते हैं और ये सुंदर नाम कनक, दीपक
जी,
और
जी
बड़े अच्छे नाम भावना
जी,
बड़े अच्छे नाम
सूरज जी,
जी बड़े आकर्षक नाम चुने हैं। स्वागत है कार्यक्रम पत्र संसार में और आपको भी हम बधाई प्रस्तुत करते हैं। हालांकि अब ईद के बाद का समय आ गया है दीदी
जी।
अभी और भी बहरहाल इस्लामिक कैलेंडर के हिसाब से कुछ ईदें हैं, लेकिन उसके बाद फिर इस्लामिक कैलेंडर का नया साल शुरू होगा
जी।
और इस्लामिक कैलेंडर यानी हिजरी कमरी कैलेंडर का पहला महीना मुहर्रम का महीना होता है
जी।
जो कि खास श्रद्धा के साथ मनाया जाता है ईरान में, भारत में, दूसरे बहुत सारे देशों में, बल्कि कहा जाए कि विश्व स्तर पर इसका आयोजन होता है। उसके एक अपने अलग उपलक्ष्य हैं, एक अलग संदर्भ है
जी। सुरेश अग्रवाल के सिंगा ओडिशा से लिखते हैं, दिनांक 22 जून को प्रसारित साप्ताहिक कार्यक्रम पत्र संसार के तहत श्रोता मित्रों की प्रतिक्रियाओं के बीच पेश सांस्कृतिक खबर में पहलवी शासन काल के रजा अब्बासी संग्रहालय के बारे में जानकारी अच्छी लगी। मेरी राय में ऐतिहासिक स्मारक चाहे कहीं भी हों, इंसानी सभ्यता की साझी विरासत होते हैं और उन्हें संरक्षित करना हम सभी का परम कर्तव्य है। अच्छी खबर सुनाने का तहे दिल से शुक्रिया।
बहुत बहुत धन्यवाद आपका, आपने खबर की, कार्यक्रम की तारीफ की। और बड़ी अच्छी बात यह है कि उड़ीसा से हमारे हिंदी के श्रोता हैं और हिंदी भाषी हैं, जो आपका आपकी आपकी आपने जो बातें लिखी हैं उससे बखूबी समझा जा सकता है। तो आपका कार्यक्रम में हम स्वागत करते हैं और ये आशा करते हैं कि ये सिलसिला इस तरह जारी रहेगा, पत्राचार ईमेल के रूप में या आप कमेंट्स के शक्ल में। और दीदी, बल्कि हमारा ये भी अनुरोध रहेगा कि अपने विचार हमें रिकॉर्ड करके अगर भेजते हैं तो वो भी बहुत अच्छा रहेगा, कार्यक्रम पत्र संसार में शामिल किया जाएगा। और श्रोताओं, कार्यक्रम पत्र संसार में अब बारी है संस्कृति से जुड़ी खबर की, जिसके बारे में अभी हमने बात भी की
जी। आज हम जा रहे हैं नेशनल ज्वेलरी ट्रेजरी के पास, यानी राष्ट्रीय आभूषण खजाना संग्रहालय में
जी।
तो इस संग्रहालय में जाने से पहले आपको ईरान के इतिहास के बारे में काफ़ी जानकारी मिलेगी, और दूसरे शब्दों में पर्यटकों को इस संग्रहालय से देश की उन्नति, जीत, असफलता, गर्व और चौंकाने वाली घटनाओं के बारे में जानकारी प्राप्त होती है
जी।
इस संग्रहालय की सामान्य भव्य वस्तुएं रत्न जड़ित मुकुट, तलवारें और तख्ते नादरी यानी या तख्ते ताऊस यानी मोर सिंहासन, एक रत्न जड़ित डिबेट है ये जैसे सिंहासन है। चमकीले रत्नों के बीच से चलते हुए ईरानी कला और संस्कृति का हम आनंद ले सकते हैं। गहनों को इकट्ठा करने की प्रक्रिया सफविद राजाओं द्वारा शुरू हुई, वैसे उनमें से कुछ युद्ध में या चोरी जैसे विभिन्न कारणों से नष्ट हुए थे। सबसे महत्वपूर्ण वस्तु कोहिनूर नामक हीरा था।
اسے کبھی بھی ایران واپس نہیں لایا گیا، حالانکہ دنیا میں یہ سب سے سندر اور سب سے بڑا ہیرا تراشا گیا تھا، جسے یو کے کے کراؤن جویلز میں لے جایا گیا۔ اس ہیرے کی ایک اور جوڑی تھی جسے دریائے نور کہا جاتا تھا، یہ 182 کیرٹ کا بنا تراشا ہوا گلابی ہیرا ہے جو آج کل ایران کے راشٹریہ آبھوشن خزانے میں پردرشت ہے۔ یہ دونوں نادر شاہ افشار کے تھے۔ بعد میں 1955 میں خزانے کا ادھکانش حصہ ایران کو استھانانترت کر دیا گیا تھا، جسے آج کل اس سنگرہالے میں رکھا گیا ہے، نیشنل جویلری ٹریجری ایران کی راجدھانی تہران میں سینٹرل بینک آف ایران کی تجوری میں ہے۔ اس میں صفوید، قاجار اور پہلوی یگ سے سمبندھت قیمتی شاہی گہنوں کا اتکرشٹ سنگرہ ہے۔ اور بھیا یہ بتا دیں، آپ کو اس سنگرہالے میں پرویش کرتے سمے اپنا سارا سامان ریسپشن پر چھوڑ دینا ہوتا ہے اور کسی چیز کو نہیں چھونا ہوتا ہے، نہیں تو الارم پریشان کرتا ہے۔
جی
تو اب لوٹتے ہیں پھر شروتاؤں کی طرف اور کچھ کمنٹ شامل کرتے ہیں۔
جی بالکل۔
تو زائنیوں نے مسجد الاقصی پر پھر حملہ کر دیا، اس پر آصف خان لکھتے ہیں، پرتیک فلسطینیوں کو بندوق، ہتھیار اور ٹائم بم دیا جانا چاہیے۔
اس پہ ہم یہ کہنا چاہیں گے کہ فلسطینی اپنا سنگھرش جاری رکھے ہوئے ہیں، اور آصف خان صاحب نے جس بات کی طرف اشارہ کیا وہ دیکھیے، دیکھنے میں تو یہ جملہ ایسا لگتا ہے بھی ہتھیار دینے کی بات کر رہے ہیں، لیکن اصل بات یہ ہے کہ فلسطینی لمبے سمے سے اسرائیل کا مقابلہ کر رہے ہیں، اسرائیل پوری طرح ہتھیاروں سے لیس تھا اور فلسطینیوں کے پاس ہتھیار نہیں تھے، لیکن پھر دھیرے دھیرے ان کو ہتھیار ملے، اور اسلامی گڑتنتر ایران کی اس میں بڑی اہم بھومکا ہے۔ اسلامی گڑراج ایران نے اپنی لڑائی لڑ رہے فلسطینیوں کو وہ ہتھیار دیے جو لڑائی کے لیے انہیں ان کے لیے ضروری تھے، وہ ہتھیار انہیں سپلائی کیے اور ان تک پہنچایا، ان کو مضبوطی دی، جس کی وجہ سے آج استھتی یہ ہے کہ فلسطینی اپنی لڑائی لڑ رہے ہیں۔ پہلے غزہ میں رہنے والے فلسطینی اپنی لڑائی لڑتے تھے اور اسرائیل سے باقاعدہ ان کی جنگیں ہوتی رہتی تھیں، ابھی پچھلے سال بھی جنگ ہوئی، جو کہ بلکہ حالیہ مہینوں کی بات کریں جنگ ہوئی جو کہ 5 دن چلی، اس سے پہلے الگ الگ سمے میں اس طرح کی جنگیں ہوتی رہی ہیں، اور ایک چھوٹا سا علاقہ ہے غزہ پٹی کا وہ اسرائیل کا مقابلہ کرتا آیا ہے۔ اب یہی استھتی ہم ویسٹ بینک کے علاقے میں دیکھ رہے ہیں کہ غزہ والی استھتی وہاں پر بھی اتپن ہو گئی ہے، جس سے اسرائیل بہت سہما ہوا ہے، گھبرایا ہوا ہے، اس لیے کہ اسرائیل پوری طرح اسرکشت ہو گیا ہے۔ ویسٹ بینک میں اب وہی پرتیرودھک سنگٹھن بن رہے ہیں جو غزہ میں پہلے بن چکے ہیں، بلکہ یہ کہا جائے کہ انہی کی شاخائیں ہیں جو یہاں پر سکری ہو گئی ہیں، جن میں غزہ کے سنگٹھنوں کا بڑا ہاتھ ہے، تو وہ اپنی لڑائی لڑ رہے ہیں اور امید یہ ہے کہ ان کی لڑائی کامیاب رہے گی اور اپنا لکش حاصل کریں گے، یعنی اپنا وطن، اپنی دھرتی فلسطین جو اسرائیل کے قبضے میں ہے، بلکہ زائنیوں کے قبضے میں، اسے واپس لیں گے۔
جی، ترک راشٹرپتی سے ملاقات سے پہلے سیریائی راشٹرپتی نے رکھی یہ شرط۔ اس پر داؤد موسا لکھتے ہیں، اردوغان ایک مورکھ راج بنانے کے لیے کردوں کی رکشا کے لیے امریکی ٹھکانوں ایئر کور کی انومتی دینے کے معاملے میں مورکھتا کر رہا ہے، جو ترکیہ کا 25% حصہ ہڑپ لے گا، اور یدی ترکی اور عراق اگر کہیں گے بالکل ان کا نرنے ہوگا تو کوئی بھومی ہوائی مارگ نہیں ہوگا۔ اس کے بجائے شیطان اسرائیل کو سیریا کو کمزور کرنے میں یہ مدد کر رہا ہے۔
اب اس میں کئی باتیں کہنے، مجھے لگتا ہے کہ تھوڑا سا مکس اپ
کر دیا۔ جی جی،
جیسے کردوں کی بات کی تو کردوں کا دیکھیے، ترکی کے ساتھ خود کردوں کی ایک لڑائی چل رہی ہے، کرد وہاں پر ایک الگاوادی ابھیان چلا رہے ہیں، اور ترکی ان کردوں کو آتنکوادی مانتا ہے، اور ان سے کردوں سے ترکیے کی جنگ چل رہی ہے، باقاعدہ لڑائی چل رہی ہے، تو کئی چیزیں مکس کر دی۔ ہاں یہاں پر ہم یہ کہیں گے کہ سیریا کے مسئلے میں ترکی نے بڑی وناشکاری نیتی اپنائی تھی، سیریا کو تباہ کرنے کی کوشش کی تھی، اور یہ نیتی ایک بڑی سازش کا حصہ تھی، ایک انتراشٹریہ سازش تھی، اور یہ پوری کی پوری سازش ناکام رہی۔ بشار اسد کی سرکار بچی رہی، سیریا بچا رہا، کھنڈت ہونے سے بچا رہا، اب تک کوشش یہی اور بچا رہے گا پورا اس کا یقین ہے۔ تو یہ ہے وہاں کی پوری تصویر۔ تو شروتا، باری ہے آپ میں سے کسی شروتا کے وچار سننے کی۔ دیدی ہر دفعہ کسی شروتا کا چین کرتی ہیں اور ہم بڑے سندر وچار سنتے ہیں کارکرم کے اس بھاگ میں، تو دیکھتے ہیں کہ دیدی نے اس کارکرم کے لیے، اس سپتاہ کے لیے کس کا چین کیا ہے۔
جی یہ ہیں لکھیم پور اتر پردیش سے کلب حسن۔
میں کلب حسن لکھیم پور اور صوبہ اتر پردیش انڈیا سے بول رہا ہوں۔ آپ کے ریڈیو کے پروگرام سے کافی کچھ جانکاری ملتی رہتی ہیں ہم لوگوں کو، تاریخی جانکاریاں ہیں اور جو ہماری مذہبی پروگرام رہتے ہیں اس میں بہت اچھی جانکاری ہم کو فراہم ہوتی ہیں آپ کے پروگرام سے، اور آئندہ دنوں میں میں چاہتا ہوں کہ آپ کے جو ریڈیو کے اور جو تاریخی اور مذہبی اور جو پروگرام رہتے ہیں تو وقت نکال کے میں ضرور کوشش کرتا ہوں سنا جائے اور سنتا بھی ہوں، اور پروگرام کافی پسند آتے ہیں آپ کے۔ ہاں میں تقریباً میرے خیال میں 10-12 سال سے میں سنی رہا ہوں، یہ پروگرام جو بھی رہتے ہیں آپ کے بڑے اچھے اور بہت ہی جانکاری دینے والے اور بہت ہی سمجھیے کہ کافی کچھ جانکاری ہم لوگوں کو نہیں معلوم ہوتی، جانکاری پتہ لگتی پروگرام جو پیش کرتے ہیں، اوپر ان کا انداز بہت ہی ایسا انداز رہتا ہے جس کو ہم لوگ آسانی سے ہم لوگ اپنے میں سمجھنے میں ہم لوگوں کوئی زیادہ دقت نہیں ہوتی ہے، اور بہت ہی انداز بہت ہی سادگی پسند اور بہت ہی ایسا انداز رہتا ہے جو میگنیٹک رہتی ہے، اتنی آسان رہتی ہے جس سے عام آدمی اس کو جو پروگرام دیتا ہے اس میں انٹرسٹنگ ہو جاتے ہیں پروگرام اور بڑا مزہ آتا ہے یہ۔
جی دیدی بڑے سندر وچار آپ نے سنائے کلب حسن صاحب کے۔
جی
دیدی ہمارے پاس سب زیادہ سمے تو نہیں بچا ہے، آپ بس ای میل ایڈریس وغیرہ بتا سکتے ہیں۔
جی جی تو ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir اور واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 0098903506-5492، اور ہماری ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔
تو شوتا آپ سے ہم ایک بار پھر سے انوروھ کریں گے کاریکرموں کے بارے میں آپ ہمیں اپنے وچار بھیجتے ہیں الگ الگ روپوں میں، آپ کمنٹس کرتے ہیں اس سے ہمیں مدد ملتی ہے، آپ کے وچار جاننے کو ملتے ہیں، آپ ای میل ہمیں بھیجتے ہیں اس سے ہمیں مدد ملتی ہے، اور ایک ساتھ ہی ساتھ آپ سے ایک بار پھر سے انوروھ ہے کہ واٹس ایپ کے مادھیم سے آپ اپنا وائس نوٹ اگر ہمیں بھیجیں تو کاریکرم پتر سنسار میں ہم اس کو اسی طرح سے شامل کر سکتے ہیں، اور اس طرح سے آپ کے وچار ہم تک تو پہنچیں گے ہی، لیکن ہمارا اصلی لکش یہ ہوتا ہے کہ ہمارے ایک شروتا کے وچار دوسرے سارے شروتاؤں تک پہنچ سکیں، اور اس طرح سے وچاروں کا آدان پردان ہو سکے اور ایک دوسرے کے وچار سے لوگ اوگت ہو سکے اور جان سکے کاریکرموں کے بارے میں۔ اور خاص طور پر ہم شروتاؤں سے یہ کہنا چاہیں گے کہ جو ہماری ویب سائٹ پہ سامگری ہے اس کے بارے میں جو ٹپنیاں ہوتی ہیں وہ بڑی مہتوپورن ہیں، ان سے کافی مدد مل جاتی ہے، تو وہ سلسلہ بھی جاری رکھیں۔ تو اسی کے ساتھ دیدی ہم انمند لینا چاہتے ہیں شروتاؤں، اگلی ملاقات تک دیدی مریم مہردادی اور بھیا احمد عباس کو انمند دیجیے،
خدا حافظ۔
श्रोताओं प्रस्तुत है अगला कार्यक्रम विज्ञान की डगर।
विज्ञान की डगर।
दोस्तों, कार्यक्रम विज्ञान की डगर की एक अन्य खड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और अख्तर रिजवी का सलाम स्वीकार कीजिए।
दोस्तों, अमेरिकन फिजिकल सोसाइटी ने 2019 में दो ईरानी शोधकर्ताओं को इस संघ की पत्रिकाओं के बेहतरीन न्यायाधीशों के रूप में सम्मानित किया है। बेसिक नॉलेज रिसर्च इंस्टीट्यूट की प्रोफेसर यास्मीन फर्जा ने और शरीफ यूनिवर्सिटी ऑफ टेक्नोलॉजी की फिजिकल फैकल्टी के प्रोफेसर वहीद करीमीपुर इस एसोसिएशन द्वारा सम्मानित किए गए जज हैं। 2019 में इस फाउंडेशन ने दो ईरानी शोधकर्ताओं सहित 143 प्रमुख रेफरियों को सम्मानित किया था।
अमेरिकन फिजिकल सोसाइटी प्रतिष्ठित समीक्षक चयन कार्यक्रम 2008 में उन वैज्ञानिकों को सम्मानित करने के लिए शुरू किया गया था जिनकी गतिविधियों का इस समाज के प्रकाशनों के संग्रह में लेखों के मूल्यांकन और प्रकाशन में प्रभावी भूमिका रही है। इस वार्षिक कार्यक्रम में 71,000 सक्रिय न्यायाधीशों में से 150 बेहतरीन न्यायाधीशों को सम्मानित किया जाता है। APS देश या क्षेत्र और अनुसंधान क्षेत्र में सदस्यता की परवाह किए बिना रेफरी लेखों को जमा करने की गुणवत्ता, संख्या और समय के अनुसार चयनित रेफरी का चयन किया जाता है।
आज़ाद इस्लामी यूनिवर्सिटी के शोधकर्ताओं ने बाढ़ वाले इलाकों में मिट्टी की निकासी के लिए एक उपकरण बनाने में सफलता हासिल की है। इस उपकरण का उपयोग उन घरों में किया जाता है जहां उत्खनन का उपयोग नहीं किया जा सकता। इन शोधकर्ताओं में से एक के अनुसार ये उपकरण क्षैतिज ड्रिल मशीन है जो चौड़ाई व ऊंचाई के आकार में चलने की क्षमता रखता है और बाढ़ वाले क्षेत्रों में अच्छी तरह से इस्तेमाल किया जा सकता है। इस ड्रिल मशीन में एक पहिया होता है जो आसानी से चलता है। साथ ही इस डिवाइस में 18 हार्स पावर का इंजन लगा है जो असल में किसी भी तरह की गंदगी और कीचड़ को आसानी से खाली कर सकता है और उसे बाहर फेंक सकता है। इस उपकरण पर स्थापित ड्रिल हेड इसे मिट्टी या कीचड़ की सतह पर अधिक आसानी से छेद करने में सक्षम बनाता है।
इस शोधकर्ता के अनुसार ऐसे मामलों में एक उत्खनन का उपयोग अधिक बार किया जाता है, लेकिन इसके आकार के कारण उत्खननकर्ता बाढ़ के बाद मिट्टी से ढके घरों में प्रवेश नहीं कर पाता है। इसीलिए इस डिवाइस को छोटी जगहों पर भी इस्तेमाल किया जा सकता है। इस उपकरण को 48 घंटे में डिजाइन किया गया था और इसकी चौड़ाई 90 सेंटीमीटर और लंबाई 2 मीटर है।
साथ ही 30 सेंटीमीटर की ऊंचाई वाला ये डिवाइस 2 मीटर तक ऊपर और नीचे जा सकता है। इस क्षैतिज ड्रिल में मिट्टी को निकालने का कार्य होता है और अंत में जब ये मिट्टी को निकालती है तो ये ब्लेड के माध्यम से मिट्टी और कीचड़ को अपने पीछे की ओर ले जाती है और इस मशीन के अंत में एक टैंक लगाया जा सकता है जहाँ से मिट्टी को हटाया जाता है और उसे स्थानांतरित किया जाता है। इस शोधकर्ता के अनुसार इस उद्देश्य के लिए बनाया गया ये पहला उपकरण है और ये लगातार 6 घंटे तक काम कर सकता है और 1 घंटे के आराम के बाद फिर से काम करना शुरू कर सकता है। मिट्टी के उत्पादन की मात्रा को 1 घन मीटर प्रति मिनट के रूप में मापा जाता है। वर्तमान समय में एक उपकरण ईरान के प्रमुख बाढ़ प्रभावित क्षेत्रों में से एक पुल दुख्तर इलाके में भेजा गया है।
दुनिया में पहली बार रोबोटिक सर्जरी के माध्यम से गर्भाशय प्रत्यारोपण प्राप्त करने वाली एक स्वीडिश महिला ने IVF के माध्यम से गर्भ धारण करने के बाद एक बच्चे को जन्म दिया। ये पहली बार है जब रोबोटिक यूट्रस ट्रांसप्लांट सर्जरी के बाद कोई महिला गर्भवती होती है और उसके बच्चे होते हैं। ये महिला अब रोबोटिक ट्रांसप्लांट किए गए गर्भाशय से गर्भवती होने वाली पहली माँ है। इस महिला ने गर्भावस्था के 36 सप्ताह के बाद सिजेरियन सेक्शन के दौरान अपने बच्चे को जन्म दिया। 2017 में रोबोटिक गर्भाशय प्रत्यारोपण सर्जरी की गई और जनवरी में महिला गर्भवती हो गई।
दोस्तों, गर्भाशय प्रत्यारोपण में एक महिला के शरीर से गर्भाशय को ऑपरेशन के जरिए हटाकर एक ऐसी महिला के शरीर में प्रत्यारोपित किया गया जो स्वाभाविक रूप से गर्भ धारण नहीं कर सकती थी। इस महिला का, जिसकी उम्र भी अज्ञात है, अक्टूबर 2018 में स्वीडन के सहल ग्रेंस्का विश्वविद्यालय अस्पताल में गर्भाशय प्रत्यारोपण हुआ था। इस ऑपरेशन में दो कुशल सर्जनों ने विशेष नियंत्रकों का उपयोग करके दो रोबोटिक भुजाओं को नियंत्रित किया और इन भुजाओं पर लगे कैमरों और पेट के निचले हिस्से की 3D फोटो की मदद से आवश्यक ऑपरेशन में कामयाब रहे। अगले चरण में शरीर से पिछले गर्भाशय को निकालने के लिए एक और जगह पर चीरा लगाया गया और उसी स्थान से प्रतिस्थापन अंग को पेट में डाला गया।
डॉक्टरों के मुताबिक इस तरीके से मरीज का खून कम बहता है और सर्जरी के बाद अस्पताल में कम समय लगता है। इस सर्जरी के 10 महीने बाद एक IVF भ्रूण को इस गर्भाशय में प्रत्यारोपित किया गया और अब बच्चे का जन्म हुआ है। डॉक्टरों ने घोषणा की कि माँ और बच्चा अच्छी स्थिति में थे। साथ ही सिजेरियन सेक्शन की योजना पहले से बनाई गई थी। गर्भाशय प्रत्यारोपण सर्जरी के प्रमुख के अनुसार ये सुरक्षित गर्भाशय प्रत्यारोपण सर्जरी के विकास की दिशा में पहला कदम है। साथ ही पहली बार हमने दिखाया कि रोबोटिक सर्जरी का उपयोग गैर इन्वेसिव प्रक्रियाओं में किया जा सकता है। दिलचस्प बात यह है कि अब तक 5 अन्य महिलाओं ने स्वीडन के गोथेनबर्ग विश्वविद्यालय में रोबोटिक सर्जरी के जरिए गर्भाशय प्रत्यारोपण का ऑपरेशन किया है, लेकिन उनमें से कोई भी गर्भवती नहीं हुई।
दोस्तों, IVF एक फर्टिलिटी उपचार है जिसमें अंडों को शुक्राणु यानी स्पर्म से अप्राकृतिक तरीके से मिलाया जाता है। ये प्रक्रिया मेडिकल लैब में नियंत्रित परिस्थितियों में की जाती है। ये प्रक्रिया इनफर्टिल दंपत्ति और उन लोगों के लिए सहायक है जिनको कोई जेनेटिक या जेनेटिक दिक्कत या परेशानी है। डॉक्टरों का कहना है कि यह समझना आवश्यक है कि IVF प्रक्रिया उनके लिए है जो काफी समय से गर्भ धारण करने की कोशिश कर रहे हों और उनके लिए बाकी फर्टिलिटी उपचार असफल हो गए हों।
याद रखें कि स्वस्थ दंपति को भी 1 साल लगता है गर्भ धारण करने में, इसलिए IVF पर तब ही विचार विमर्श करें जब आपके डॉक्टर आपको इसकी सलाह दें। डॉक्टर कहते हैं कि कुछ ऐसी परिस्थितियां होती है जिसमें IVF की जरूरत पड़ सकती है या वो दंपत्ति के लिए एकमात्र उपाय बन जाती है। निरोधक गर्भाशय नाल, शुक्राणु और अंडों के संपर्क में बाधा डाल सकते हैं। ये उर्वरण की प्रक्रिया में मुश्किलें ला सकता है।
शुक्राणु की गणना, गतिशीलता या दोनों में कोई कमी होना IVF के लिए एक कारण बन सकता है। शुक्राणु में कोई कमी के कारण जितना अच्छा नतीजा IVF से आता है, उतना अच्छा परिणाम बाकी फर्टिलिटी उपचारों से नहीं आता।
डॉक्टर कहते हैं कि कई बार फर्टिलिटी उपचारों के असफल परिणाम के बाद आपको IVF की सलाह दी जा सकती है। ये आपकी उम्र और असफल कोशिकाओं की संख्या पर निर्भर करता है।
डॉक्टर कहते हैं कि काफ़ी लोग ये सोचते हैं कि जिनको ओवुलेशन में दिक्कत हो या कोई भी सुनिश्चित परिस्थिति हो उनको IVF करना ही पड़ेगा, पर ऐसा ज़रूरी नहीं है। صرف کچھ پرستھتیوں میں ہی اس کی ضرورت پڑتی ہے۔ جیسے جیسے آئی وی ایف کی پرکریا آگے بڑھتی رہے گی آپ کے من میں کئی سوال آئیں گے جن کے بارے میں آپ کو زیادہ سے زیادہ جانکاری ہونی چاہیے۔ یہ آوشک ہے کہ آپ ایسی ٹیم چنیں جو آپ کے ہر سوال کا جواب دھیرے اور دھیان پوروک دے۔
دوستو، جب آپ آئی وی ایف سینٹر چنیں گے، اسپیشلسٹ کے ساتھ ایک پرامرش کے بعد ہی اپنا نرنے لیں، کیونکہ آپ کے بیچ کا تال میل بھی ایک مکھ فیکٹر ہے۔ دھیان رکھیں کہ جہاں پر بھی آپ آئی وی ایف کا سوچ رہے ہیں، وہاں کے ڈاکٹرز اور باقی اسٹاف آپ کو اچھے سے ہر ایک اسٹیپ سمجھا پائیں۔ اس کے علاوہ آپ کی دیکھ بھال کو لے کر ان کا ویوہار بھی انیواریہ ہے۔
آئی وی ایف سے گرو دھارن کرنے کے بعد آپ چاہیں گے کہ آپ کی دیکھ بھال ایک انوبھوی ٹیم کرے۔ اگر اس ٹیم کو آپ کی صحت اور گربھادھان کے بارے میں سب پتہ ہو تو یہ آپ کے لیے سہایک ہوتا ہے۔ اسی لیے یہ لابھدائک ہے کہ آپ ایسی ٹیم چنیں جو آپ کو آئی وی ایف سے لے کر ڈیلیوری تک کا مارگ درشن دے پائے۔
انڈوں کو بڑھانے کی پرکریا آپ کی عمر، انڈاشے کے ریزرو شرونی کی کوئی پورو پیڑا یا آپریشن پہلے کے آئی وی ایف کی کوشکاؤں اور ہارمونل پرستھتی پر نربھر کرتی ہے۔ انجیکشن کے 10 سے 12 دن کے بعد پورن روپ سے وکست انڈوں کو انڈاشے سے نکالنے کی پرکریا کی جاتی ہے۔ ٹرانس ویجائنل اسکین یا لیپروسکوپ کے دوارا ان وکست انڈوں کو پراپت کیا جاتا ہے۔ اس چھوٹی سی کریا میں عورت کو انستھیسیا دیا جاتا ہے اور ان انڈوں کو ایک خاص کنٹینر میں رکھا جاتا ہے۔
جب انڈوں کو پراپت کر لیا جاتا ہے تو اسی سمے پر شکرانو یعنی اسپرم کا سیمپل بھی لیا جائے گا۔ اس سیمپل کو میڈیکل لیب میں بھیجا جائے گا جہاں پر آئی وی ایف کے لیے سب سے اچھے شکرانو کو چنا جائے گا۔ دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔
شروتاؤ، یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے تھے۔ یہ سبا یہیں پر سمپن ہوتی ہے۔ اب ہمیں اجازت دیجیے۔ خدا حافظ۔